उस वेस्टर्न वर्ल्ड में अगर कहीं निकला तो इंग्लैंड में निकला, और यह नहीं कि उसमें मसलन मुसलमानों की तादाद ज्यादा थी, अंग्रेज नहीं थे, नहीं, एवरी सैटरडे एंड संडे ये लोग निकलते थे, वो चाहे ऑस्ट्रेलिया, क्यों, क्योंकि आप चाहे बेदीन क्यों ना हो लेकिन फितरत तो नहीं मरी ना, जो बेसिक्स प्रोग्रामिंग खुदा ने इंसान के अंदर की हुई है वो इंसान की नहीं जाती। आप कंप्यूटर लेके घर में आ गए, जिसने विंडो बनाई है उसने उस विंडो के अंदर कुछ प्रोग्रामिंग की है जिसके एतबार से वो विंडो चलता है। आपने मोबाइल लिया, मोबाइल के अंदर कोडिंग है और उस कोडिंग के हिसाब से मोबाइल चलता है। अब कभी कभी इसको वायरस लग जाता है, कभी कभी उस सिस्टम को एक ऐसा वायरस लगता है जो उसकी बेसिक चीज़ को ख़राब कर देता है। तो फिर दुनिया की कंपनियां क्या कहती हैं, कहा कि मैं ऑप्शन रखा है, आप फैक्ट्री सेट कर दो इसको, मतलब जो बेसिक इसकी प्रोग्रामिंग थी ये मोबाइल वापस उसी फैक्ट्री की जो बेसिक प्रोग्रामिंग से उस पर वापस आ जाएगा। अय्याम अज़ा मजलिस इमाम हुसैन इंसानी फितरत को फैक्ट्री रीसेट कर देती हैं। पूरा साल जितने वायरस हमारे इलाही बनाए हुए फितरत को लग जाते हैं, मजलिस हुसैन समझो एक एंटीवायरस है, आजादारी एंटीवायरस है, ये इंसान की फितरत पे लगे हुए वायरसों को क्या करती है, मिटा देती है। जनाब जुहैर इमाम से मिलते हैं, वायरस मर जाते हैं, जुहैर नासिर हुसैन बन जाता है। जनाब हुर यजीद के साथ मसलन मिला हुआ था या इब्ने ज़ियाद के लश्कर में था, यकीनन उसकी फिक्र को कोई वायरस लगा हुआ था, और मुलाकात है अभी अब्दुल्लाह अल हुसैन ने उसके वजूद को क्या कर दिया, बदल दिया। लेकिन कभी कभी बात को ऐसा वायरस लगता है कि दुनिया का कोई सॉफ्टवेयर भी उनको ठीक नहीं करता। इब्ने साद, तीन तीन मुलाकातें इमाम हुसैन ने उसके साथ की हैं, और मुलाकातों के बाद समझा रहे हैं, क्योंकि इब्ने साद की पैदाइश भी मदीने में, इमाम हुसैन की विलादत भी मदीने में, इब्ने साद का बचपना इमाम हुसैन के साथ बड़ा हुआ है, ये नहीं कि इब्ने साद इमाम हुसैन को जानता नहीं है। और आखिरी मुलाकात में इमाम हुसैन के जुमले हैं, अन्नास अबीद दुनिया, के लोग दुनिया के गुलाम हैं और दीन इनकी जबानों की चटखारी का नाम है, ये मजा लेते हैं। अब इमाम क्या बता रहे, इमाम दो वायरसों का जिक्र कर रहे हैं कि जिसे ये दो वायरस लग जाएं उसे हुसैन भी समझाए तो बंदा ठीक नहीं हो सकता। एक दुनिया की गुलामी, एक जो दीन खुदा को जबान की चिटकारी समझ ले, हाथ में तस्बीह है, सुभान अल्लाह सुभान अल्लाह ला इलाहा इल्लल्लाह, कि आपकी कौमी असेंबली में हर मेंबर ऑफ असेंबली कहता है अल्लाह के 99 नामों के नीचे, खड़े होकर यह बात कर रहा हूं, ये जबान की चटखारी जो अल्लाह के 99 नामों के नीचे पेट के झूठ बोले, जो कलमा ला इलाहा इल्लल्लाह पढ़ के जुल्म करे। ये नबी की हदीस, आखिरी जमाने में दीन का गला दीन के साथ काटा जाएगा। जंगे सिफीन जो अपने आखिरी मराहिल में थी, गला किससे कटा, कुरान के जरिए से गला काटा गया। कुफर के फतवे, बिदअत के फतवे, ये कुरान की आयतों से काटा जाता है। एक मुसलमान को मारना है तो कुरान की आयत, किसी को बदकार दिखाना है तो कुरान की आयत, किसी को फासिक दिखाना है तो कुरान की आयत, कि युजुल्लु बिही कसीरा व यहदी बिही कसीरा, इसी कुरान के जरिए लोगों को गुमराह किया जाता है, इसी कुरान के जरिए हिदायत दी जाती है। कुरान तो वही है, आशिया भी वही कुरान पढ़ रहे हैं, सुन्नी भी वही कुरान पढ़ रहे हैं, सारे कुरान से इस्तदलाल कर रहे हैं, मतलब ये उससे कुरान से साबित कर रहा है कि ये काफर है, वो उससे कुरान से साबित कर रहा है कि ये मुशरिक है। अब अल्लाह का वादा कि जा अल हक व ज़हक अल बातिल इन अल बातिल काना ज़हूका, जो फैसले अटल फैसले खुदा के, उनका जो रब्त है वो इंसान की अकल से है। कि आज आप देखते हैं कि मुसलमानों के जवान जवान बच्चे ऐसे ऐसे मोटिवेटेड स्पीकर इनके अंदर पैदा हो रहे हैं, तो सवाल कर रहे हैं। जब आपने कौमों को सवाल से रोक दिया, अहले बैत की सबसे पहली टेक्निक फरमाया, सोए हुए को अगर बेदार करना है इसे सवाल कर, और जब इसके जहन में सवाल पैदा होगा यह सोचने पर मजबूर होगा, और जब सोचेगा तो यकीनन यह हक की मंजिल तक पहुंच जाएगा। कि कितने लोग सिर्फ फदक का वाकया सुन के मकतब अहले बैत पे आ गए, क्यों, सोच रहे थे नबी की बेटी थी,
صدق ہی تو مانگنے گئی تھی، کیوں نہ دیا؟ کہ کل کی مجلس میں نے کہا کہ بہت ینگ مفتی ہیں، مفتی ہمدرد، اور اس نے ایک ایسا سوال کیا جو واقعا ہم نے کم سنا تھا یہ سوال. اس نے تمام مکاتب فکر اہل سنت سے ایک سوال کیا، کہ آج تک کہتے ہیں کہ مجھے یہ بات سمجھ میں نہیں آئی کہ یہ ہمیں کس نے کہا ہے کہ ہم نے فقہ مثلا فلاں فلاں صاحب سے لینی ہے اور اہل بیت سے نہیں لینی. یہ کہیں قرآن کی آیت ہے کہ آپ اہل بیت سے فقہ نہیں لے سکتے؟ یہ کوئی نبی کی حدیث ہے کہ آپ اہل بیت سے فقہ نہیں لے سکتے؟ یعنی میں نواز سے، رسول سے فقہ نہیں لے سکتا، لیکن امام ابو حنیفہ سے لے سکتا ہوں، امام مالک سے فقہ لے سکتا ہوں. کہ جناب امام مالک، جناب امام ابو حنیفہ، جناب امام حنبل، مجھے بتائیے کہ ہم نماز کیسے پڑھیں. اور بتائیں گے کہ بھائی نماز کا طریقہ یہ ہے کہ ہاتھوں کو سینے پہ رکھو یا ناف پہ رکھو یا زیر ناف رکھو. کہا کہ میں فرزند رسول امام جعفر صادق سے پوچھ کیوں نہیں سکتا؟ کہ پوچھنے کی بھی اجازت نہیں ہے کہ ہم امام جعفر صادق سے پوچھیں. کہ میں نے کہا ایک پورا ملک شیعہ بنا صرف ایک فقہی مسئلے کی وجہ سے. وہ طلاق کا مسئلہ میں نے پچھلے سال آپ کو بتایا تھا، غصے میں طلاق دے دی، کا طلاق ہو گئی، اور مفتی صاحب نے ٹی وی پر بھی بول دیا کہ اگر ڈرامے میں بھی نکاح ہو جائے تو نکاح ہو جاتا ہے. جہاں پہ عقل نہ ہو، جہاں پہ حکمت نہ ہو، بالآخر یہ لوگوں کا دماغ کام کرتا ہے. ایک مرتبہ میں افیکٹ نہیں ہوں، میں کسی فقہی مسئلے سے ابھی تک گزرا نہیں ہوں، اور جب میں گزرتا ہوں میں پھنس جاتا ہوں، اور جب میں پھنس جاتا ہوں اس سے نکلنا چاہتا ہوں تو بحالت مجبوری لوگ آ جاتے ہیں اس دروازے پر. اسی کراچی میں ایک شخص تھا، اس کے نکاح کا مسئلہ تھا، باپ راضی نہیں تھا لڑکی سے شادی کرے. مسئلہ یہ تھا کہ لڑکی نے کوئی آدھے گھنٹے کے لیے کسی خاتون کا دودھ پیا تھا اور کہا کہ ابھی آپ کی اماں بن گئی ہیں، اس سے آپ شادی نہیں کر سکتے بہنیں. یہ ہے کہ بچہ دودھ پیتا، بچہ مطلب جب تک دودھ پیے، یہ نہیں کہ بڑا ہو جائے یا وہ ہو جائے، نہیں. اسی ایک مسئلے کی وجہ سے، اب میں اس شخص کو سیلفش کہوں گا کیونکہ وہ اپنی پرابلم کی وجہ سے شیعہ بنا، لیکن چلو بنا، آگے خدا اس کو اور کیا دے گا. بہانے بنتے ہیں نا، کوئی نہ کوئی بہانہ بناتا ہے. کبھی بہانہ جناب سیدہ بنتی ہیں، کبھی بہانہ امیر المومنین بنتے ہیں، کبھی علی کا علم بنتا ہے، کبھی حکمت بنتی ہے، کبھی مولا کے فیصلے بنتے ہیں. کہ ایک طرف تعریفیں کیے جا رہے ہیں لیکن کچھ ان کو نظر نہیں آتا. اور یہاں عشرے کے عشرے فرامین اہل بیت پر، فضائل اہل بیت پہ پڑھے جاتے ہیں. یہ وہ زمانہ ہے جہاں پہ آج نسلیں سوال کر رہی ہیں، کیونکہ اللہ نے انسان کو عقل دی ہے. انسان اگر سوال کرے گا تو خدا ہدایت دے گا. یہ ون آف دا ٹیکنیک آف اہل البیت، کہ لوگوں کو سوچنے پر مجبور کرو. جب یہ سوچے گا تو یہ آٹومیٹیکلی در ہدایت پر آئے گا. کیا کیا امام حسین نے جناب حر کے ساتھ؟ دیکھیے امام حسین کی زبان سے ایسا جملہ نکلے، تاریخ دان کہتے ہیں یہ بعید ہے کہ مولا ایسا جملہ بولیں، کیونکہ یہ جملہ ادب کے دائرے میں نہیں آتا تھا. اور جب جناب حر کا سر امام نے گود میں لیا تو امام نے اسے وہاں بولا کہ کہا کہ حر، تیری ماں تیری عزا پہ بیٹھے. لشکر کا سردار، اور جیسے یہ جملہ سنا کہتے ہیں سرخی چہرے پہ تاری ہو گئی، خون آنکھوں میں بھر آیا کہ مجھے یہ جملہ کہا. کہتے ہیں رپلائی دینا چاہتا تھا لیکن حر نے خود کو روک لیا. حسین نے سوچنے پر مجبور کیا کہ سوچ، تو کس کا بیٹا ہے، میں کس کا بیٹا ہوں. اور کہا کہ جب آخری منزل میں امام حسین نے جب شہید ہو رہے تھے، اور کا سر اپنی گود میں لیا. کسی کربلا کے شہید کے ساتھ امام نے یہ نہیں کیا جو جناب حر کے ساتھ کیا. حبیب کے ساتھ نہیں، جناب سعید کے ساتھ نہیں، جناب جون کے کیا کیا امام حسین نے؟ فرماتے جب حر کے سر پہ زخم پڑا تو سر گود میں لیا، جیب سے امام حسین نے ایک رومال نکالا اور حر کے سر پہ باندھا. باندھ کر کہا کہ حر، یہ میری اماں زہرا کا رومال ہے. پتا ہے کیوں باندھ رہا ہوں؟ کیونکہ حر، تو نے میری ماں زہرا کا ادب کیا. اب علماء فرماتے مولا حسین کے ذہن میں بات تھی کہ شاید کہیں نہ کہیں حر کے ذہن میں یہ ہو کہ حسین نے میری ماں کے لیے ایسا کیوں بولا تھا. تو امام نے شہادت کے وقت حر کی ماں کی تعریف کرنا شروع کر دی کہ حر کتنی شریف ہے تیری ماں جس نے تیرا نام حر رکھا ہے. ایک جملہ بولا تاکہ حر کو ہدایت ملے. وہ سوچنے پر مجبور ہوا, کہتے ہیں جب رات کے اندھیرے میں کل میں نے عرض کی خیمے میں بیٹھا اور جب اس کی بچی اس کے پاس آئی یہ کہنے کے لیے بابا پانی کا گلاس دو کیونکہ وہاں بچیاں بیٹھی ہیں جو پیاسی ہیں, اس وقت سوچنے پر مجبور ہوا حر جس حسین کی ماں کے لیے ایک جملہ بول نہیں سکتے, اس حسین کے گلے کو ذبح کیسے کرو گے, اس کی بچیوں کو پیاسا کیسے رکھو گے. تو آج معاشرے میں ہر بندہ یہ سوال کر رہا ہے. ایک تو سوال ابھی بڑا عام ہے اور بڑا بہترین سوال ہے, ہم بھی پڑھتے تھے لیکن ان کے اپنے کرتے ہیں تو بہتر ہے. بہت سارے ایسے موٹیویٹر اسپیکر ہیں جو سوال کر رہے ہیں. سب سے بڑا سوال ہے اولی الامر کا سوال, اطیعوا اللہ اللہ کی اطاعت کرو, والرسول اللہ کے رسول کی اطاعت کرو, تیسری اطاعت و اولی الامر منکم. ہر مسلمان پہ اللہ کی اطاعت واجب, ہر مسلمان پہ رسول کی اطاعت واجب, تیسری اطاعت ہے اولی الامر کی اطاعت. تو اس موٹیویٹر اسپیکر نے مفتی کو منہ پہ مول دیا, کہا کہ جتنا مسلم معاشرہ تباہ ہوا ہے تو مولویوں کی وجہ سے تباہ ہوا ہے. آپ پوری تاریخ اٹھا لیں مسلمانوں کی, آپ کو کوئی ایسی تحریک مسلمانوں کی نظر نہیں آتی جسے کسی مولوی نے لیڈ کیا ہو. کسی حاکم کے مقابلے میں کوئی مولوی کھڑا ہوا ہو, کسی بادشاہ کے مقابلے میں کوئی مولوی کھڑا ہوا ہو, کسی بہت بڑی تحریک میں کوئی مفتی آگے ہو, نہیں ملتا آپ کو. ہاں ایک چھوٹی موٹی تحریک آپ کو پاکستان میں ملی جس کو طاہر القادری صاحب نے لیڈ کیا, اور ایسا بیچارے بیزار ہوئے کبھی پاکستان کا رخ ہی نہیں کر رہے ہیں. اب قصور ان کا نہیں ہے بھائی, جب صدیوں سے آپ نے اپنی عوام کو یہ بتایا کہ حاکم اولی الامر ہے, پھر انہی لوگوں کو حاکم کے خلاف جمع کر رہے, وہ کیسے ہوں گے؟ مولوی کی بیان میں کنٹرڈکشن ہے. ایک مرتبہ کہے کہ حاکم کے خلاف اٹھنا نہیں, پھر خود باہر آ کے کہے کہ حاکم کے خلاف نکلو, نظام انصاف قائم کرو, نظام عدل قائم کرو, تو بولیں گے بھائی آپ نے یزید کے خلاف اٹھنے کے لیے ہمیں نہیں بولا اور آج حکومتوں کے خلاف اٹھنے کے لیے بول رہے ہو. جنرل مشرف کا وہ مشہور زمان بیان لال مسجد والے مولوی کو, کہ تم نے اپنی کتاب میں لکھا کہ حاکم اولی الامر ہوتا ہے اور جو اس کے مقابلے میں آئے وہ مرتد ہوتا ہے, اور جب مرتد ہو تو اس کا قتل جائز ہے, کہ میں حاکم اور تو میرے مقابلے میں, لہذا تو مرتد ہے, تیرا قتل میرے لیے کیا بنا؟ جائز بنا. اپنی ہی فتووں پہ پھنس جاتے ہیں, کیونکہ یہ فتویٰ بغض اہل بیت میں انہوں نے دیا تھا, یہ فتویٰ بغض امیر المومنین میں انہوں نے دیا تھا, یہ فتویٰ کچھ کو بچانے کے لیے دیا تھا کہ اگر کسی نے کسی صحابی یا رسول کو قتل کر دیا تو یہ بتائیں یہ مرتد ہو گیا تھا. کہ میں نے کل کی مجلس میں یہ عرض کیا کہ سب سے پہلا مرڈر, سب سے پہلا قتل کسی نبی کے بڑے سے بڑے صحابی کا ہوا, وہ جناب مالک ابن عمیرہ. جب نبی کا یہ صحابی مرتد کا فتویٰ لگانے پہ قتل ہو سکتا ہے تو قاضی شرعی قتل حسین کا فتویٰ کیوں نہیں دے سکتا؟ سیم فتویٰ تھا قاضی شرعی کا. پوری امت کو قاضی شرعی نے مطمئن کیا اپنے فتوے پر, وہ گھڑی ہوئی حدیثیں باہر لائیں کہ آج کراچی کا ایک مفتی ممبر پہ بیٹھ کے کہتا ہے رسول خدا کی حدیث ہے, اگر حاکم, کل میں نے عرض کیا, وہ چاہے حبشی غلام بھی ہو, جو بھی ہو, فاسق ہے, فاجر ہے, اس کے خلاف تم قیام نہیں کر سکتے. یہی استدلال تھا کہ یزید کیسا بھی ہے نبی نے فرمایا نہیں, حاکم بن گیا تو قیام نہیں کرنا, حاکم بن گیا تو اس کے خلاف تلوار نہیں اٹھانی. اکابر اصحاب نے کہا تھا حسین کو مت جائیے, ارے جب منع کیا تھا حسین مت جائیے, پھر وہی اصحاب مدینہ شہادت امام حسین کے بعد یزید کے خلاف کیوں نکلے کہ مدینے میں واقع حرہ پیش آیا, 3 دن مدینے کو حلال کر دیا گیا امت پر, 70 کے قریب اصحاب رسول اس واقعے میں دنیا سے چلے گئے, 700 کے قریب قاری قرآن اس واقعے میں دنیا سے چلے گئے. تو یہ آج کے موٹیویٹر اسپیکر اپنے جوانوں کو بیدار کر رہے ہیں, اور اگر ان کو کوئی اسٹریٹجی سمجھ آ رہی ہے وہ اسٹریٹجی اہل بیت علیہ الصلوۃ والسلام کے مکتب کی ہے. اطاعت اللہ کی، اطاعت رسول کی، اور رسول کے بعد اطاعت آل رسول کی، جن کی زندگی میں نہ کوئی گناہ نظر آتا ہے، جن کے لیے قرآن نے ضمانت دی ہے کہ انما یرید اللہ لیذہب عنکم الرجس اہل البیت ویطہرکم تطہیرا. صلوات پڑھے محمد و آل محمد. وعجل فرجہم. نہ رجس نہ نجاست. نہ 11 اماموں میں کوئی اختلاف نظر آتا ہے. آپ نہیں دکھا سکتے کہ امام حسن کا اختلاف امام حسین سے ہو، امام حسین کا اختلاف مولا زین العابدین سے ہو، مولا زین العابدین کا اختلاف نہیں. اولنا محمد، اوسطنا محمد، آخرنا محمد، بل کلنا محمد. فرمائیے سارے کے سارے محمد ہیں، اطاعت تقوی ان میں جھلک رہی ہے. یہ وہ ہیں جن کے پاس علم بھی ہے، جن کے پاس حکمت بھی ہے. کبھی تلوار کے ذریعے قوم کی اصلاح کی ہے، کبھی صبر کر کے اصلاح کی ہے، کبھی صلح کر کے اصلاح کی ہے. ہر زمانے میں رہبر معظم فرماتے ہیں کہ ائمہ کی زندگی کو ایک ایک کر کے نہ دیکھا کرو. انہوں نے کتاب لکھی ہے انسان 250 سالے، 250 سالہ انسان، پہلے امام سے لے کر آخری امام تک انہوں نے ایک انسان کی صورت میں پیش کیا. امیر المومنین نے اپنی ڈیوٹی پوری کی، امام حسن کو دیا. امام حسن نے ڈیوٹی پوری کی، امام حسین کو دیا. واللہ اگر صلح نامے امام حسن نہ ہوتا، آج امت یہ ماننے پہ تیار نہ ہوتی کہ 70,000 ممبروں سے امیر المومنین پہ سب و شتم کیا جاتا تھا. اس نے خط پر سائن کر کے دیا کہ حسن جو لکھو گے میں ماننے کے لیے تیار ہوں. شرائط کہ ہمیں جزیہ دو گے، سادات کو زندانوں سے نکالو گے، ممبروں سے امیر المومنین کا سب و شتم بند کرو گے، یہ اور بات ہے کہ ایک بھی شرط نامے پہ عمل نہ کیا گیا. یعنی لکھ کر اور بعد میں مان کر یہ بتایا کہ یہ سارے کام ہوتے تھے. بعض اوقات چہروں سے نقاب اتارنے کے لیے کئی کام کیے جاتے ہیں. تو تاریخ لکھتے اگر یہ صلح امام حسن نہ ہوتی، اس وقت امام حسن کی جان کو بھی خطرہ تھا، امام حسین کی جان کو بھی خطرہ تھا. سلسلے امامت چلانا ہے. بعض مومنین سمجھتے ہیں ہر چیز معجزے سے چلتی ہے. نہیں میرے عزیز، امیر المومنین کے گھر پہ حملہ ہوا، روایت کے جملے مولا فرماتے ہیں مجھے یہ خطرہ تھا، ڈر تھا کہ حسنین ان کے قدموں میں آ کے کہیں دنیا سے نہ چلے جائیں. امامت کو بھی بچانا ہے، پیغام رسالت کو بھی بچانا ہے. جنگوں میں احتیاط سے امیر المومنین اپنے بچوں کو بھیجتے تھے. وہ میں نے بتایا محمد ابن حنفیہ کا واقعہ. یہ نسل بڑھنی ہے امام حسن سے اور امام حسین سے. بیٹی امام حسن کی، بیٹا امام حسین کا، آپس میں شادی کرتے ہیں، پھر امام زین العابدین کی نسل آگے بڑھتی ہے. حسن و حسین کی نسل سے نسل امامت چلی ہے. اور آخری امام کو خدا نے پردے غیب میں کیوں ڈالا؟ کیونکہ آخری ہدایت کا ایک وسیلہ بچا ہے، حجت خدا حضرت مہدی سلام اللہ علیہ. ہزار سال سے زیادہ گزر گئے، آج تک امام پردے غیب میں. جب تک سوسائٹی میں وہ صلاحیت پیدا نہیں ہوتی، خدا اس امام کو ضائع نہیں کرے گا. جب تک لوگ اس نتیجے پہ نہیں پہنچتے کہ واقعاً ہمارے مسائل کا حل اہل بیت رسول ہیں، واقعاً ہماری ہدایت کا وسیلہ صرف اور صرف کون ہیں؟ اہل بیت رسول ہیں. اب چند باتیں اپنے لیے کہ کس طرح، کس طریقے سے اہل بیت علیہ الصلوۃ والسلام نے، وہ کون سی ٹیکنیکس تھیں. میں جو نوجوان ڈیزائنر ہیں وہ بنا بھی سکتے ہیں، آپ ایک مربع شکل بنائیے، اس کے بیچ میں لکھیے اہل بیت اور قرآن، اس کے اوپر لکھیے عقل اور حکمت، اس کے رائٹ پہ لکھیے معروف اور منکر، اس کے لیفٹ پہ لکھیے محبت اور بغض، اس کے اینڈ میں لکھیے عدل اور حکمت. یہ پورا نظام اہل بیت ہے کہ نظام کو چلانے والے محمد اور آل محمد، اور قانون قرآن سے نکالیں گے. اس نظام کے اندر جو رہنے والے لوگ ہیں ان کے محبت اور بغض ایک ہونا چاہیے. اگر ہماری بغض اور محبت ادھر ادھر ہو گیا تو ہم اس نظام سے باہر نکل جائیں گے. شیعہ شیعہ کب کہلاتا ہے؟ جب محمد سے محبت کرے، آل محمد سے محبت کرے، ان کے دشمنوں سے نفرت کرے. جس دن اگر کوئی خود کو شیعہ کہے اور یہ کہے کہ قاتل زہرا کی محبت آ گئی، دشمن علی کی محبت آ گئی، قاتل امام رضا کی محبت آ گئی، قاتل جناب امام حسین کی محبت آ گئی، یہ شیعہ نہیں رہتا. یہی تو باریک لائن ہے جو اس سسٹم اور اس نیٹورک کے اندر رہتے ہیں. ان کا بغض اور ان کی نفرت ایک ہو. انی سلم لمن سالمکم و حرب لمن حربکم. مولا جس سے آپ محبت کرتے ہیں اس سے محبت کرتے ہیں، جس سے آپ نفرت کرتے ہیں اس سے ہم نفرت کرتے ہیں، جنہوں نے آپ کے ساتھ جنگ کی اس سے ہماری، جس نے بھی علی کے ساتھ جنگ کی ہماری جنگ ہے اس کے ساتھ، जिसने भी सब शितम किया उनकी मोहब्बत हमारे दिल में नहीं आ सकती। फरमाया इस सिस्टम में रहने वालों के जो जोड़ने का तरीका है वो मोहब्बत और नफरत है। इनकी बका इस सिस्टम में ये तब सरवाइव कर सकते हैं जब इनके अंदर ले आमिर बिल मारूफ व अनहा अनिल मुनकर। एक इमाम बताइए जिसकी कब्र पे जाएं आप ये अशहदु अन्नका कद अकमत सलात व आतैत ज़कात व अमरत बिल मारूफ व नहैत अनिल मुनकर। अल मारूफ, मारूफ क्या है? अमर तुम बे, जिसका आपने कहा हम करेंगे। वल मुनकर, मन ही तुम अन, जिससे आपने रोका हम रुक जाएंगे। अब इस सिस्टम में ये चीज, नतीजे सिस्टम क्या है? हुकूमत इमाम जमाना। हुकूमत इमाम जमाने में क्या है? अदल भी होगा, हिकमत भी होगा। अगर हमारे मुआशरे में, हमारे घरों में अमर बिल मारूफ हो, बेटी को कहो जो मौला ने कहा कर, बेटे को कहो जो हुसैन ने कहा अंजाम दे, जिससे अमीर उल मोमिनीन ने रोका रुक जा, और मोहब्बत का मैयार अपनी जात ना बना कि मेरी बेटी को तकलीफ दी, मेरे बेटे को तकलीफ दी, मेरा माल चोरी कर लिया, मेरे पैसे खा गया, लिहाजा मैं नफरत करूं। नहीं, हक है वापस लो, नफरत ना कर। आपको तकलीफ दी है, दर्द अपने दिल में रख, नफरत ना कर। नफरत का मैयार अहले बैत सलातो वसलाम, काबिल नफरत सिर्फ वही है जिसने अली से नफरत की, जिसने रस्तबत यदा अबी लहबिन व तब, खुदा इतनी नफरत का इजहार कर रहा है। क्यों? क्योंकि उसने मोहम्मद से नफरत की है, इसने रसूल से दुश्मनी की है। जो जहरा से दुश्मनी करे, जो अली से दुश्मनी करे, उसके दिल में दुश्मनी रखनी है। अब इजहार करना न करना वो एक अलग मंजिल है, लेकिन दिलों के अंदर नफरत होनी चाहिए, दिलों के अंदर बोझ होना चाहिए। मोहब्बत और नफरत का मैयार, ये पिछले साल मैंने कुरान की आयत पढ़ी थी कि यौम तरल मुमिनून वल मुमिनात यसआ नूरहुम बैन अयदीहिम व बिअयमानिहिम, कयामत के दिन को जैसे लोगों को लाया जाएगा जिनके चेहरों से नूर निकलेगा। पूछा जाएगा वली हो कहेंगे नहीं, शहीद हो कहेंगे नहीं, इमाम हो कहेंगे नहीं, नबी हो कहेंगे नहीं। फिर ये नूर किस वजह से निकल रहा है? कहते दुनिया में एक काम किया था। कौन सा काम किया? कि दुनिया में लोगों ने हमसे मोहब्बत की, माल की वजह से, शोहरत की वजह से, मकाम की वजह से, कुर्सी की वजह से, हुस्न की वजह से, ताकत की वजह से, लेकिन हमने उन लोगों की मोहब्बत को नहीं देखा। दुनिया में लोगों ने हमें गालियां दी, दुनिया में लोगों ने हमें अजियतें दी, लेकिन हम उनसे नफरत नहीं की। परेशान होकर पूछने लगे, अरे तुमने मोहब्बत करने वालों से मोहब्बत नहीं की, तुमने नफरत करने वालों से नफरत नहीं की, फिर तुमने मोहब्बत किससे की, फिर तुमने नफरत किससे की? बस मोहब्बत उससे की जिसके दिल में खुदा की मोहब्बत थी, नफरत उससे की जिसके दिल में खुदा की नफरत थी। आज करबला जाते हो, किसने आपको जोड़ा? ये हरारतन फी कुलूबिल मोमिनीन, इतने मोमिनीन आज आपस में जुड़े हुए हैं, किस चीज ने आपको जोड़ा है? नामे अली ने जोड़ा, नामे हुसैन ने जोड़ा। तभी 2021 2001 से ये प्रोपेगंडा, 2001 से यह प्रोपेगंडा चल रहा है कि शियों को अली के नाम पर लड़ाया जाए, किसी अजादारी के नाम पे लड़ाया जाए, कभी उसूलियों और अखबारियों का झगड़ा किया जाए ताकि इनकी मरकजियत, इनका इत्तेहाद टूट जाए। तो फरमाया ये नाम अली, ये मोहब्बत अहले बैत हमें क्या करती है? जमा कर देती है। लाख इख्तलाफ हो जाएं, लेकिन जब हुसैन का जुलूस निकलता है सारे जुलूस में शरीक हो जाते हैं। लाख इख्तलाफ हो जाए फिर मोमिन आके मजलिस में बैठता है। आप शायद किसी की शक्ल देखना पसंद ना करो, लेकिन मजलिस में तो आओगे, वो भी आएगा, आप भी आओगे। किसी ने बेटी को तलाक दे दी, वो भी आएगा, आप भी आओगे। कोई लिबरल शिया, कोई सेकुलर शिया, कोई ऐसे दुनियादार शिया, कोई राशि, कोई पता नहीं क्या क्या करता है, लेकिन मजलिस में तो ज़रूर आना है। तो हमें बिल आखिर कौन जमा कर रहा है? जिक्र अली इब्न अबी तालिब जमा कर रहा है। हमारे दिलों को कौन जोड़ रहा है? मोहब्बत अली जोड़ रही है। तो ये नेटवर्क जो अहले बैत ने बनाया है, जिसका मैयार क्या रखा है? मोहब्बत को रखा है, नफरत को रखा है। फरमाया इस मोहब्बत को अपने, और यही नेटवर्क रसूल ने बनाया, नहीं अमीरुल मोमिनीन अहले बैत ने कोई नया नेटवर्क बनाया। ये सीगा उखुवत, जब मक्के के महाजरीन मदीने गए, उनके दरमियान उखुवत का सीगा पढ़वाया कि अपने घरों को तकसीम करो, घरों के ऊपर वाली मंजिल पर महाजरीन को दे दिया और कहा कि एक दूसरे के साथ अक्द उखुवत पढ़ो। आज भी गदीर के दिन मुस्तहब है कि शिया आपस में क्या पढ़ें? अक्द उखुवत पढ़ें, एक दूसरे के साथ भाईचारे पे रहो। यही उखुवत का कॉन्सेप्ट रसूल ने दिया था, और इसी कॉन्सेप्ट और इसी नेटवर्क को मोहम्मद और आले मोहम्मद ने आगे बढ़ाया। लेकिन रसूल के जाने के बाद एक सहाबी दूसरे सहाबी को कत्ल करता है, अक्द उखुवत टूट गया। एक दूसरे पे जुल्म करता है, अक्द उखुवत टूट गया। अली के हाथों में रस्सियां बांधते हैं, अक्द उखुवत टूट गया। जंगे जमल मुकाबले अमीरुल मोमिनीन में आ रहे हैं, अक्द उखुवत टूट गया। जंगे सिफीन में एक दूसरे को अम्मार यासिर को कत्ल किया जा रहा है, अक्द उखुवत टूट। यानी वो उखुवत जब उम्मत में टूट गई तो उम्मत फितने का शिकार हो गई। लेकिन आओ करबला में मोहब्बत हुसैन, असहाब हुसैन की मोहब्बत तो देखो, बहन की भाई से मोहब्बत तो देखो, भतीजे की चचा से मोहब्बत तो देखो। यानी तरस रहे हैं, हुसैन इजाज़त दो, अपनी जान आप पे कुर्बान। ये सीक्रेट है जिसने शियों को आपस में जोड़ा है। मैं कहूँगा इमाम ज़माना तो दूर की बात। खुमैनी एक मुश्तहिद, एक वली फ़कीह था, اس قدر اطاعت قوم میں کہ میں نے کل قرآن کی آیت پڑھی فسوف یأتی اللہ بقوم، خدا قوم کو بنائے گا جو اللہ سے محبت کرتے ہیں، اللہ ان سے محبت کرتا ہے، اشداء علی الکفار رحماء بینہم، کافروں کے مقابلے میں ایسے کھڑے ہوتے ہیں آہنی دیوار کی طرح، لیکن آپس میں ایک دوسرے سے اتنی محبت ہے کہ بندے کو یقین نہیں آتا. ایک ماں نے پانچ پانچ بچے، بھائی امام نہیں کہہ رہا، امام کا نمائندہ ہے، نمائندے عام نمائندے خاص بھی نہیں، خمینی کہہ رہے ہیں، پانچ پانچ بچے ماؤں نے قربان کیا، پندرہ پندرہ سال کے بچے، کہ جو آپ کے کٹر ترین مخالف ہیں وہ بھی اقرار کر، ڈاکٹر اسرار کی وہ تقریر موجود ہے، کہتے جب میں نے دیکھا نا کہ ماؤں نے شیرخوار بچوں کو سینے سے لگا کے شہنشاہیت کی ٹینکوں کے سامنے کھڑی ہو گئی، کہتے اس دن میں سمجھ گیا کہ اس قوم کو کوئی ہرا نہیں سکتا، کیونکہ استعمار کے مقابلے میں انہوں نے حسین ابن علی سے درس سیکھا ہے. آج کیوں ہمارا معاشرہ پستی کا شکار ہے کہ دو گھنٹے کی بارش ہوتی ہے روڈوں پہ پانی کھڑا ہو جاتا ہے، ایٹم بم بنانے والی قومیں گٹروں سے پانی نہیں نکال سکتی، یہ ڈوب مرنے کا مقام ہے. جب مسلمان کہتے ہیں ہمارے پاس قرآن ہے، ہمارے پاس محمد ہیں، ہمارے پاس فلاں اکابر شخصیت ہے، اور آج حال دیکھو. تو کربلا میں حسین نے ثابت کیا کہ میں علی کا بیٹا ہوں. سیدہ زینب نے اس دربار یزید میں کھڑے ہو کے اسے للکار کر ثابت کیا کہ میں کس کی بیٹی ہوں. امام محمد باقر علیہ الصلوۃ والسلام صلی اللہ علیہ. میرے عزیز میرے جوان، نیٹورک کو سمجھو، نیٹورک کا سینٹر قرآن اور اہل بیت، نیٹورک جہاں سے فیڈ لے رہا ہے وہ عقل اور حکمت، نیٹورک کا قانون معروف اور منکر، افراد کا آپس میں رشتہ محبت اور بغض، اس نیٹورک کا ثمر نتیجہ عدل اور حکمت. ایک ایسا معاشرہ جس معاشرے میں عدالت ہو. آج آپ کے معاشرے میں کیا ہے؟ ظلم ہے، قسط ہے. اس کا بھی ایک ریزن ہے، جس ریزن پہ امیر المومنین نے زور دیا، آج مجلس کا وہ ٹاپک نہیں ہے، لیکن اس ریزن کی وجہ سے مسلمان معاشرہ تباہ برباد ہوا. جس نے اسلام کی تاریخ میں پہلا جرم کیا تھا، امیر المومنین کھڑے ہوئے کہ اس کا قصاص کرو، اس نے قتل کیا ہے، کسی کی بیوی کے ساتھ زیادتی کی ہے، قصاص کرو، قصاص نہ ہوا. اور قرآن کی آیت ہے کہ وفل قصاص، ہم نے قصاص میں حیات رکھی ہے، زندگی رکھی. قانون جزا اور سزا، چور کے ہاتھ نہیں کاٹو گے تو آگے جا کے بڑی چوری کرے گا، ٹارگٹ کلر کو سزا نہیں دو گے آگے جا کے اور قتل کرے گا، راشی کو جیل میں نہیں ڈالو گے آگے جا کے اور بڑا ڈاکہ ڈالے گا. کہ ہمارے یہاں ہر روز ایک بہت بڑی چوری ہوتی ہے، ایسا ظلم ہوتا ہے کہ کہتے ہیں ضیاء برا تھا، پھر کہتے ہیں فلاں، یعنی ہر زمانے میں ہم کہتے ہیں حکمران ایک سے ایک بدتر ہوتا جاتا ہے، کیونکہ یہاں سزا اور جزا نہیں. امیر المومنین یہی فرماتے ہیں، جب تک چور کو سزا نہیں، قاتل کو سزا نہیں، جب حکومت پر پہنچے تو پہلا خطبہ امیر المومنین نے دیا، فرمایا علی کی عدالت تم سے برداشت نہیں ہوگی. امیر شام جب امام حسن کے لشکر میں جانے والوں کو یہ جملہ بولتا ہے کہ تم اس حسن کے پاس جا رہے ہو جس نے ساری جنگیں مسلمانوں سے لڑی ہیں، جس کے بابا نے ساری جنگیں مسلمانوں سے لڑی ہیں. کل میں نے عرض کیا، جنگ جمل اصحاب رسول، جنگ صفین ہمارے ساتھ لڑی، جنگ نہروان قاریہ نے قرآن کے ساتھ لڑی. کبھی سوچے تو صحیح، علی جو باب حکمت ہیں ایسا کیوں کر رہے ہیں؟ کیونکہ جب بدن میں کینسر ہو جائے تو ڈاکٹر بھی کہتا علاج یہ ہے کہ جو حصہ گندا ہو چکا اسے نکال کے پھینکو، ورنہ یہ پورے بدن کو تباہ و برباد کرے. امام حسین مولا امیر المومنین کربلا دیکھ رہے تھے کہ اگر یہ کینسر زدہ معاشرے کے افراد کو اسلامی معاشرے سے نکال کر کاٹ کر مارا نہیں گیا، یہ پورے معاشرے کو زہرالود کر دیں گے، اور معاشرہ زہرالود ہو گیا. یزید جیسے لوگ آئے، نواسِ رسول کا قتل ہوا. اب دیکھیے اہل بیت نے تربیت کیسے کی. میرے پانچویں امام فرماتے ہیں کہ میرے بابا امام زین العابدین علیہ الصلاۃ والسلام ایک بہت بڑا لمبا تربیت کا وقت ملا ہے امام زین العابدین کو. 20 سے 30 سال کا عرصہ میرے آقا امام زین العابدین کو ملا ہے. فرماتے ہیں مولا نے اپنے دن کو تقسیم کیا ہوا تھا کہ یہ ٹائم شیعوں سے ملنے کا ہے, یہ ٹائم عبادت کا ہے, یہ ٹائم غلاموں کو دینا ہے, یہ ٹائم گھر والوں کو دینا ہے. ایک خاص وقت تھا جو وفود آتے تھے امام ان شیعیان سے, شیعیان شیعہ کا مطلب جو اہل بیت کے چاہنے والے تھے, اب ضرور نہیں وہ کمپلیٹ نظام ولایت کو ماننے والے ہوں, محبت کرنے والے. اس زمانے میں یہ کمپلیٹلی ابھی تفریق نہیں ہوئی تھی, یہ شیعہ یہ سنی ہے, یہ تفریق تو بعد میں ہوئی جب چار فرقے بنے اور چار فقہیں بنی, اس کے بعد ایک تفریق بنی. آتے تھے امام سے ملنے تو جیسے آئے تو وہ بہت بڑی بڑی باتیں کرنے لگے کہ مولا ہم اگر کربلا میں ہوتے یہ نہ ہونے دیتے, مولا ہم ہوتے آپ کے ہاتھوں میں رسیاں نہ آتی, مولا ہم ہوتے خیموں پہ حملہ نہ ہوتا, مولا ہم ہوتے امام حسین کے ساتھ ظلم, مولا ہم ہوتے یہ کرتے. یا لیتنا کنا معکم, یہ نعرہ اچھا بھی ہے لیکن کبھی کبھی یہ نعرہ بیماری بھی بن جاتا ہے. خلوص سے عمل سے بندہ بولے تو اس نعرے کی عظمت بہت بڑی ہے, بندہ شہداء کربلا میں شمار ہو جاتا ہے. لیکن اس نعرے کو امام حسین کے بقول صرف زبان کی چٹخاری بنا دیا جائے کہ مولا میں ہوتا تو یہ کرتا, میں ہوتا تو یہ کرتا, سنتے رہے سنتے رہے. پانچویں امام فرماتے میرے بابا کا سر جھک گیا. اچھا یہ سیم ریپیٹڈ چھٹے امام سے بھی ملتا ہے, کیفیت کچھ الگ ہے. ابتدا چوتھے امام کی سب سے پہلی روایت ہے, امام نے کنیز کو کہا کہ جا تندور سے ایک آگ کا کوئلہ لا. کنیز نے سنا اور گئی اور ہاتھ میں اس آگ کے انگارے کو لے کر آئی. یہ جتنے بیٹھے تھے امام نے سب سے کہا کہ کون ہے اس انگارے کو اپنے ہاتھ میں لے. پانچویں امام فرماتے جیسے میرے بابا نے کہا کون ہے, کہتے میں اٹھا. اچھا یہ عجیب رسم ہے اہل بیت میں, رسول نے دعوت ذوالعشرا میں کہا کون ہے, سب سے پہلے امیر المومنین اٹھے. خندق میں کہا کون ہے جو اس کے مقابلے میں جائے, سب سے پہلے علی ابن ابی طالب اٹھے. شب ہجرت کا کون ہے میرے بستر پہ سوئے, سب سے پہلے علی اٹھے. اور تینوں مرتبہ نبی نے علی کو بٹھایا کہ علی مجھے پتا ہے, میں آپ کو نہیں کہہ رہا, سوال کسی اور سے. یہاں پانچویں امام اٹھے, یہاں میرے چوتھے امام نے فرمایا انک منی وانا منک, تو مجھ سے ہے میں تم سے ہوں, سوال آپ سے نہیں سوال ان سے. کہتے ہیں سب کے سر جھکے کوئی آگے نہ بڑھا. ایک مجلس میں ہم نے پڑھا تو ایک جوان اٹھا کہ مولانا یہ کون سی بڑی بات ہے, آج تو آگ کا ماتم ہوتا ہے زنجیر کا ماتم ہوتا ہے, انگارا نہیں اٹھا پا رہے تھے, مولا ہمیں کہتے ہم آگ کا انگارا اٹھاتے. میں نے کہا نہیں, ان کے لیے انگارا تھا, تیرے لیے انگارا کوئی اور چیز ہے. اشارہ آگ کے انگارے کی طرف رہی ہے میرے عزیز. کون ہے جو دین خدا کی ذمہ داری اٹھائے, کون ہے جو شریعت پہ عمل کرے, سب کا امتحان یکساں نہیں ہوتا. آج امام ہوتے تو انگارے کا نہیں بولتے, پتا ہی انگاروں پہ دوڑتے ہیں. آج مولا ہوتے تو یہ نہیں بولتے کون ہے خون ذرا دے کر دکھا, یہاں تو ڈونیشن دی جاتی ہیں خونوں کی. امیر کا حساب الگ ہے, غریب کا حساب الگ ہے. ایک چیز امیر کے لیے آسان ہے, غریب کے لیے مشکل ہے. اب ایک آدمی کروڑ پتی ہو, ارب پتی ہو, اور مولوی صاحب بولے آپ کا امتحان یہ ہے کہ آپ 100 لوگوں کو افطاری کرائیں, اس کے تو بائیں ہاتھ کا کھیل ہے بھائی. وہ کہے گا مولانا ہم 1000 لوگوں کو کرا دیتے ہیں, کوئی مسئلہ نہیں ہے, ٹیکس بھی بچ جائے گا ہمارا. امیر کے لیے امتحان یہ, بولو 7 دن روزہ رکھو, حج پہ جاؤ ذرا, نماز شب پڑھو. امیر کہے گا روزے کی معافی دے دیں, سال میں 30 دن ہم بڑی مشکل سے رکھتے ہیں, حج پہ ایک بار چلے گئے, اب نیابت میں 10 اور لوگوں کو بھیج دیں گے, گرمی کس سے برداشت ہوگی, اربعین کی واک ذرا کر کے دکھائی, ارے اتنی دھوپ میں کون چلے. اب غریب کے لیے دھوپ میں چلنا کوئی بڑی بات نہیں ہے, اور یہیں پہ غریب کو بولو 7 روزے رکھو کہ مولانا صاحب ہم تو 100 روزے رکھنے کے لیے تیار ہیں. غریب کا امتحان, غریب 10 روپیہ بھی دے تو اس کے لیے بڑی بات ہے, اس کے مہینے کا بجٹ آؤٹ ہو جاتا ہے. خاتون کا امتحان روزہ رکھنا نہیں, سر پہ چادر رکھنا ہے. ایک خاتون نے اپنے میاں سے طلاق اس بات پہ لی کہ شوہر نے کہا ناخن بڑے نہیں رکھو, مجھے اچھے نہیں لگتے. आपके हाथ खूबसूरत हैं, नाखून बड़े रखती हो, जॉब भी करती हो, ऑफिस में भी जाती हो, लोगों की निगाह पड़ेगी, मुझे नहीं पसंद, कहा मुझे तलाक दे दो, नाखून नहीं काटूंगी, तुझे छोड़ दूंगी। कभी कभी एक नाखून काटना मेरे लिए मसला हो जाता है, कभी कभी खुम्स देना मेरे लिए बड़ा इम्तिहान बन जाता है, कभी कभी चेहरे पे शरीयत को सजाना मेरे लिए इम्तिहान बन जाता है। हर जमाने में हर किसी का इम्तिहान अलग है। बंदे खुदा, मुश्किलात ना हो, हक का नारा बुलंद करो बड़ा आसान है, लेकिन इम्तिहानों में हक का नारा बुलंद करना, नजरिए पे डट जाना। इस वक्त पाकिस्तान में थोड़ी नजरियाती जंग चल रही है, एक अच्छी साइन है पाकिस्तान के लिए, नजरियाती मुआशरा बनता जा रहा है। एक जवान हमसे उलझ पड़े और भाई मौलाना ये क्या होता है, नजरियाती शिया गैर नजरियाती शिया, मैंने कहा असल ही यही है, जो शिया नजरियाती नहीं वो किसी काम का नहीं, वो चल रहा है। जिसके माइंड में उसूल नहीं है, मतलब डट जाए असल पर, यजीद मारना है तो मार लेकिन उसूल नहीं छोड़ूंगा, काटना है तो काट लेकिन उसूल नहीं छोड़ूंगा। हुजूर ने उदय को कहा कि अली की गुस्ताखी कर, कर नहीं करूंगा, कब बेटों को मार देंगे, कब मार दे, कहा खौफ नहीं आ रहा कि जवान बेटे मारे जाएं, कहा तुम अभी कह रहे हो, अली ने मुझे बहुत पहले बता दिया था। मजबूती इतनी, जब हुजूर को मारने के लिए आए तो जनाबे हुजूर ने कहा पहले मेरे बेटों को मारो, कहा तू कैसा बाप है, लोग तो कहें खुदाया मैं मर जाऊं बेटे का मरना न देखूं, और तू अपनी आंखों से बेटे को मरता हुआ देखना चाहता है। फिर भाई मसला बेटों की मोहब्बत का नहीं, मसला अली की मोहब्बत का है। का क्या मतलब, का मुझे खौफ है कहीं बाप को मरता हुआ देखें अली का दामन छोड़ न लें, पहले इनको जन्नत में भेजूं फिर खुद जन्नत की तरफ रवाना होऊंगा। नजरियाती शिया, उसूली शिया, नजरियाती मुसलमान बनो। कई ऐसे आपको शिया भी मिलेंगे जो नजरियाती नहीं है, सियासत पे ज्यादा बात करता नहीं पर थोड़ी थोड़ी निकल जाती है मुझसे। पाकिस्तान की सियासत में कई हैं शिया लेकिन नजरियाती नहीं, कई अहले सुन्नत हैं जो वाकई नजरियाती हैं, पसंद आते हैं। कराची के मसलन हाफिज नईम साहब, फिकी इख्तलाफ है, वजीर दाखिला मोहसिन नकवी शिया हैं, नाम के शिया, लेकिन अगर पूछा जाए किरदार के एतबार से वोट किसको जाता है, हाफिज नईम साहब को। जो बंदा अखलाकियात की बुनियाद पे अपनी सीट छोड़ देता है, ये माशरे को एक दर्स दे रहा है कि अखलाकी अकदार कोई बंदा माशरे में बुलंद कर रहा है। एक बंदा नहीं, सिर्फ इकतदार उस सीट के पीछे, वो चाहे शिया भी हो, उसका ताल्लुक ना हुसैन से है न अहले बैत की तरबियत से। आप माशरे को अखलाक क्या दे रहे हो, आप बता रहे हो कि मुझे एक सीट दी गई है, मेरी नहीं है, मुझे नहीं चाहिए, मतलब मैं साहिब हुब्बे इक्तदार नहीं है, मैं चाहता हूं कि माशरे में उसूलों को कायम किया जाए। आज जंग जंग अखलाक और जंग जंग किरदार है। कहे हबीब व इजार अव तिजारत नवन इम्फुल, जब ये माल देखते हैं, दौलत देखते हैं, शोहरत देखते हैं, दुनिया देखते हैं, लहवुल्लैब में जाते हैं, ये तुझे छोड़ देते हैं। आज भी एक इमाम खड़ा है, आज भी कुरान का हुक्म खड़ा है। सवाल यह है आप किस मैदान में हो, कहां बैठ के खेल रहे हो। यजीद के मैदान में जाके नमाज पढ़ोगे तो नमाज का फायदा नहीं, नमाज पढ़ो तो हुसैन के मैदान में पढ़ो, इबादत करो तो हुसैन के मैदान में करो, ना कि कहीं और चले जाओ। तो फरमाया कौन है जो इस आग के अंगारे को उठाए, सारे खामोश हो गए। आज भी इमाम जमाना ये सदा दे रहे हैं, कौन है जो शरीयत की पाबंदी करे, कौन है जो दीन की पाबंदी करे। कितनी तेजी से बेहयाई बढ़ रही है, कितनी तेजी से गैरत को लूटा जा रहा है। कभी कभी सख्त जुमले बोलता हूं लेकिन बोलने पड़ते हैं। हम वेस्टर्न दुनिया जाते हैं, ऑस्ट्रेलिया, यूरोप, यूके जाते हैं, एक अंग्रेज के अंदर जब गैरत नहीं होती तो मौलाना फौरन बोल देते हैं भाई इसने तो खिंजीर खाया है तभी बेगैरत है। अब बताइए जो खिंजीर खा के बेगैरत बने वो सबसे बड़ा बेगैरत है या जो खिंजीर न खा के बेगैरत बने। यहां कौन सी उम्मत ने खिंजीर खाया हुआ है, फिर ये गैरत क्यों नहीं आज के मुसलमान में। कि बीवी हिजाब करे ना करे परवाह नहीं, सर पे दुपट्टा हो ना हो परवाह नहीं, ना महरम से बात करे ना करे परवाह नहीं। कि पिछले साल मैंने अमीरुल मोमिनीन की कि मिंबर पे जाके अली चीख रहे हैं क्या इस शहर में रहने वालों तुम्हारी गैरत को क्या हुआ कि तुम्हारी औरतें बाजारों में जाती हैं और उनके कांधे नामहरम मर्दों के साथ मिलते हैं। क्या जैसे ऐसे मसाइल ख्वातीन की तरफ से आते हैं हम परेशान हो जाते हैं कि माशरा कहां जा रहा है। जिना का रेशो इतना बढ़ रहा है, जिनाए मोहसिना का रेशो इतना बढ़ रहा है, वो खौफ खुदा माशरे से खत्म होता जा रहा है। अब माशरे में जब इम्पेक्ट आता, अब ये नहीं कि शिया पे आ रहा है, सुनी हर किसी पे आता है, जब आपकी टीवी में जब आपके मीडिया में बेहयाई उरूज पे तलती जाएगी। और जिस माशरे में फ़क्र हो, सबसे पहले अहले बैत ने क्या किया, फ़क्र को दूर करने की कोशिश की। मैंने कहा अमीरुल मोमिनीन ने 25 साल नखलिस्तान लगाए, जिस इमाम को गुस्ल दिया गया तो फरमाते हैं उनकी पीठ पे काले निशान होते थे। जब पूछते थे ये निशान किस चीज़ के, कि रात के अंधेरों में हमारे बाबा गरीबों में खाना तकसीम करने जाते थे, क्योंकि मौला फरमाते हैं फहाशत फ़क्र की वजह से, इज्जतें पामाल होती हैं फ़क्र की वजह से, माशरा राशि बनता है फ़क्र की वजह से, माशरे में चोरी डाके कत्ल व गारत बढ़ती है फ़क्र की वजह से। अगर आप अपनी सोसाइटी को उठाना चाहते हो, सोसाइटी में ऐसे इदारे हों ताकि लोगों को फ़क्र से बचाएं, कारोबार बनाएं, फ़क्र होगा तो बंदा चोरी करेगा। फ़क्र की वजह से माशरे अहले बैत ने सबसे पहले इस फ़क्र को रोका ताकि माशरा तबाह हो बर्बाद ना हो। अब फ़क्र है, अब अप्रोच कितनी ईजी, आप सवाल करेंगे मसलन मौलाना आरिफ कासमी इस मोमेंट से कितना दूर है, हमारी दूरी एक नंबर है। यहां व्हाट्सएप पे आपने कॉल मिलाई, यहां रिंग हुई, फला साहब ने फोन उठा ली, आप आयतुल्ला सिस्तानी से, आप आगाए रहबर से, आप पता नहीं दुनिया के किसी भी बड़े से बड़े प्रेसिडेंट से कितना दूर हो, एक मोबाइल फोन के नंबर की दूरी पर हो। अमेरिका में बैठी खातून यहां के लड़के से बात करती है, यहां पर बैठा लड़का वहां की खातून से मसलन बात करता है, मोबाइल की दूरी है। और फिर इस मोबाइल में बिजनेस को लाया गया, आपका टिकटॉक, आपका फेसबुक, आपका यूट्यूब, अब लोगों की इकोनॉमिक इन सॉफ्टवेयर के साथ जुड़ी हुई है। ये टॉपिक में कल आऊंगा कि किस तरह इब्न ज़ियाद ने लोगों को इमाम हुसैन के कत्ल पर मजबूर किया, क्योंकि जनाब उमर के जमाने में लोगों को सब्सिडी दी गई, लोगों को हुकूमत का मोहताज किया गया। जनाब अबू बकर के जमाने में सब्सिडी नहीं थी, सब्सिडी शुरू ही जनाब उमर के जमाने में, गनाइम बढ़े, माल आया, सब्सिडी दी, लोगों को कहा कि मंथली आपको इतना राशन मिलेगा, इतना पैसा। लोग किसके मोहताज हुए, हुकूमत के मोहताज हुए। आपका वायदा रहा वो तजारत नवन, इब्न ज़ियाद ने आने के बाद पहले ऐलान किया अगर हुसैन का साथ दोगे सब्सिडी बंद, ना आटा मिलेगा, ना चावल मिलेंगे, ना पैसे मिलेंगे, भूख मर जाएंगे। इन्होंने कहा नहीं, खाना दो लेकिन हम हुसैन को कत्ल करने के लिए तैयार। जब YouTube आपके जराए आमदनी बन जाए, अब अगर गवर्नमेंट YouTube को बंद करेगी, लोग अपनी आमदनी को बचाने के लिए लड़ेंगे, क्योंकि हमारे चूल्हे चलते हैं उससे। जब TikTok आ गए, घरों में बच्चियों को अपनी वीडियोस अपलोड करने पर, उल्टी सीधी हरकतें करने पर पैसा देगा, फिर इस निजाम को शर्म आनी चाहिए, कहे कि इस निजाम में गैरत नहीं और हया नहीं है, क्योंकि वो फीड कर रहे हैं पैसे के जरिए से। पहले वो बाप गैरत भी खाता था कि बीवी की कमाई कैसे खाऊं, बेटी की कमाई कैसे खाऊं, फ़क्र आ गया और बेटी घर में बैठे बैठे चार वीडियो बना के अगर हजारों डॉलर कमा रही है तो बाप का क्या जाता है, वो भी बेगैरत बन जाता है। कई ऐसे एक्टर एक्ट्रेसेस थी, आज एक तो अलमिया है कि ये सारे लोग अक्सरियत पंजाब से होती है, का पहले हमारी अम्मा को बर्दाश्त नहीं था, पहले हमारे वालिद को बर्दाश्त नहीं था कि मूवियों में जाएं, आहिस्ता आहिस्ता वो मान गए। किस वजह से, वह इज़ा रअव तिजारतन लहवन, बेटी की शोहरत को देखा ना, जब माशरे में कभी कभी न रहा, पहले नाचने वाली एक कभी अमल था, लेकिन आज उस अमल को बेहतरीन बनाया गया। आप फलां की बेटी हैं, आप फलां के भाई हैं, आप फलां के बाद फादर हैं, फलां की माँ हैं, लोग चार सेल्फियाँ लेते हैं। ये जमाना जो तबर्रुज जाहिली का जमाना बन गया, वो फख्र समझता है कि फला मेरी बेटी है, काम क्या करती है मतलब नहीं, माल है, दौलत है, पैसा है। अब जाहिर है जब फख्र होगा फिर बाहर की ताकतें सॉफ्टवेयर बनाएंगी, फिर अब घर में बैठे कारोबार देंगी, हुस्न बेचा जाएगा, हया बेचा जाएगा, फिर उस माल की वजह से अपनी गैरत पे कॉम्प्रोमाइज करेगा, پھر اس مال کی وجہ سے اپنے حیا پہ کمپرومائز کرے گا. تبھی فرماتے ہیں آخری زمانے میں صبح گھر سے نکلے گا تو مومن ہوگا, واپس گھر آئے گا تو کافر ہو کے جائے گا. فرمایا آخری زمانے میں آگ کے انگارے کو ہاتھ پہ رکھنا آسان ہوگا, لیکن اپنے ایمان کو بچانا بڑا مشکل ہوگا. ابھی مجلس حسین سنی, ایمان کی محفل ہے, رات بستر پہ جاؤ گے, موبائل اٹھاؤ گے, پھر وہ کفریات, پھر وہ بے حیائی آنکھوں کے سامنے آئے گی, پھر شیطان تجھے ایک اور وادی میں لے کر جائے گا. اس زمانے میں ایمان بچانا آسان تھا, آج کے زمانے میں ایمان بچانا مشکل ہے. جب تک یہ ذہن میں نہ بٹھاؤ کہ میں نیٹ ورک آف اہل البیت میں ہوں, المعروف ما امرتم, میں نے وہ کرنا ہے جو اہل البیت نے کہا, میں نے اس کام سے رکنا ہے. اور کل میں نے بتایا سلمان سلمان کیوں بنا, کیونکہ سلمان نے اپنی خواہش سے پہلے علی کی خواہش پہ عمل کیا. صلوات پڑھے محمد و آل محمد. ایک بہت لمبا واقعہ ہے جس کو میں ابھی پڑھوں گا تو کم از کم آدھا گھنٹہ اس میں نکل جائے گا, جس میں ایک اعتراض مراجع عظام پہ جو کیا جاتا ہے اس کا جواب بھی اس میں موجود ہے تاریخ اسلام سے. دلچسپ واقعہ ہے کہ کس طرح کوئی علی کے ساتھ تھا, وہ پھر کربلا میں حسین کے مقابلے میں آ کے کھڑا ہو گیا. یہ تاریخ اسلام کے بڑے عجیب کیریکٹر ہیں کہ ابتدا دیکھو گے اچھی, انتہا دیکھو گے بہت بری. حر کی ابتدا بری, حر کی انتہا اچھی. زہیر کی ابتدا بری, زہیر کی انتہا اچھی. تبھی فرمایا دعا کیا کرو کہ خدا تجھے عاقبت بخیری عطا کرے. فرمایا شکر خدا ادا کیا کرو کہ پروردگار عالم نے تجھے مکتبے عقل کا مہمان بنایا ہے. فرما ایک آنسو کی قیمت, اثر یہ ہے کہ وہ جہنم کی آگ کو بجھانے کی طاقت رکھتا ہے. جب چھٹے امام کے گھر میں مجلسوں کی ابتدا پروپر چھٹے امام کے زمانے سے ہوئی, علل اعلان مامون کے زمانے سے ہوئی, آل بوے کے زمانے میں علل اعلان عاشورہ کے دن چھٹی کا اعلان کیا گیا حکومتی طور پر. جب یہ مومن نکلا امام کے گھر سے اور امام نے کہا کہ تو نے میرے جد پہ رونے کا حق ادا نہیں کیا, تو اس نے جیب سے رومال نکالا اور کہا کہ مولا میں اتنا رویا کہ یہ پورا رومال گیلا ہو چکا ہے. امام نے کہا میں نے یہ نہیں کہا کہ تو نے رویا نہیں, میں نے کہا کہ تو نے حق ادا نہیں کیا. کہا مولا حق کیسے ادا ہوتا ہے؟ فرمایا میرے جد حسین پہ ایسے رویا کرو جیسے بوڑھی ماں جوان بیٹے پہ گریا کرتی ہے. اور آج سب سے زیادہ اگر کوئی امام غمگین ہے وہ حجت خدا امام زمانہ ہے. عادتاً ہر سال میں زیارت ناحیہ کے کوئی جملے پڑھتا ہوں. علماء فرماتے ہیں کہ ناحیہ ہر روز نہ پڑھا کرو, جب دل پہ کوئی بھاری کیفیت آ جائے اور دل کرے رونے کا نا, پھر اس دعا کو پڑھا کرو, کیونکہ اس جملوں میں درد ہے, کہیں ایسا نہ ہو کہ تو اس غم کے جملوں کو ضائع کر دے. میری گزارش ہے بعض مومنین سے, بعض نوحے بڑے دردناک ہوتے ہیں اور وہ گاڑیوں میں ایسے چلاتے رہتے ہیں, کبھی خود کو عادی نہ بناؤ, کیونکہ اگر عادت ہو گئی اتنی شدت کے مصائب سننے کی پھر دل قسی ہو جاتا ہے انسان کا, پھر سنتے رہو گے مولا کے گلے پہ چھری چلی آنکھوں سے آنسو نہیں آئیں گے. فرمائے مصائب خاص کیفیت میں سنا کرو تاکہ وہ مصائب, کیوں خدا کہتے ہیں قرآن بھی جب آپس میں باتیں کرو نہ سنو, پھر قرآن عادت بن جائے گی, تم غور و فکر نہیں کرو گے, پھر قرآن کی کیسٹ صرف مردوں کے لیے لگاؤ گے اور اس مردہ جسم کو زندہ کرنے اور روح کو زندہ کرنے کے لیے قرآن نہیں سنو گے. کہ مولا فرماتا السلام علی الشیب الخطیب, میرا سلام ہو ان محاسن پہ جو خون سے رنگین تھے. اردو میں لفظ استعمال ہوتا ہے خضاب, ہم داڑھیوں کو رنگ سے خضاب کرتے ہیں. کہ میرے اس جد پہ سلام ہو جس نے اپنی داڑھی کو اپنے خون سے خضاب کیا. کسی نے میرے معصوم سے پوچھا کہ مولا یہ واقعہ کب کا ہے؟ فرمایا جب صبح سے شام تک جنگ کر کر کے میرے بابا تھک گئے نا, غروب کا وقت آیا عصر عاشور, फरमा थोड़ी देर के लिए मेरे बाबा ने सांस लेना चाहिए ताकि फिर जाके जंग लड़ें। का इतने में अपने माथे का पसीना पोंछ रहे थे, किसी जालिम ने मेरे बाबा के सर पे पत्थर मारा। का जब सरे हुसैन से खून जारी हुआ तो बाबा ने खून को पोंछना चाहा, इतने में हुरमला ने मेरे बाबा को एक तीर मारा। का बड़ी कोशिश की कि तीर को आगे से निकाल, लेकिन निकला नहीं, मेरे बाबा ने पीठ से तीर को तोड़ के निकाला। अब इमाम जमाना फिर दूसरा सलाम करते, फरमाते मेरा सलाम उस चेहरे पर जो चेहरे के बल जमी पे जाके गिरा। अब जो खून जमा हुआ तो बाबा ने दाढ़ी पे मल लिया और जख्म इतना गहरा था कि आंखों पे अंधेरी आ गई और चेहरे के बल जाके करबला की जमी पे गिर पड़े। तीन हस्तियां हैं जो चेहरे के बल करबला में गिरीं। पहली हस्ती का नाम अब्बास अलमदार है। करबला का कोई शहीद अब्बास की तरह जमीन पे नहीं आया। दूसरी हस्ती इमाम हुसैन हैं जो चेहरे के बल सरजमीन करबला पे गिरे। तीसरी हस्ती सैयदा जैनब हैं जो 11 मुहर्रम को ऊंट की ऊंचाई से, वो बीवी फरमाती है मेरे हुसैन को सलाम किया कर, इस सलाम का सवाब रसूल के 99 हज्जों के बराबर है। थोड़ी देर के लिए दिलों को करबला ले जाएं, सलाम करें उन हस्तियों पे जिन्होंने सब कुछ लुटा दिया अल्लाह की राह में। अस्सलाम अला हुसैन व अला अली इब्ने हुसैन व अला सब मिलके अस्सलाम अला व अला अली इब्ने व अला औलादे हुसैन व अला असहाबे हुसैन। की सदा बुलंद हो, अस्सलाम अला हुसैन व अला अली इब्ने व अला औलादे व अला असहाबे। मेरा सलाम हो सकीना के जख्मी कानों पे, फरमाया ऐसे रोया करो जैसे बूढ़ी माँ जवाया बेटे पे रोती है। एक ऑस्ट्रेलिया का मोमिन कहने लगा, मौलाना मैं पहले जनाब सकीना पे इतना नहीं रोता था, लेकिन अब मैं ज्यादा रोता हूँ। मैंने कहा आप तेरे ज्यादा रोने की वजह क्या है? रो के कहने लगा, मौलाना पहले अल्लाह ने बेटी नहीं दी थी, लेकिन जब से घर में बच्ची की विलादत हुई है मेरी समझ में नहीं आता मेरे चौथे इमाम ने कैसे बर्दाश्त किया होगा। इससे पहले इमाम जमाना का सलाम पढ़ूं, शायद ये आपने मुझसे रिवायत सुनी हो, लेकिन मुहर्रम के दिन बहुत सारे अहले सुन्नत के दोस्त भी मजलिस में आते हैं। एक रिवायत पढ़ूंगा ताकि जहन सोचने पे मजबूर हो। सही बुखारी की हदीस है, रसूल खुदा की नसीहत है, हदीस में ही मसाइब हैं। अब ईद कुर्बान गुजरी है, कितने हैवानों को ज़बह किया, नसीहत की रसूल खुदा ने हैवानों के हवाले से। ये रहमतुन लिल आलमीन नबी है, फरमाया मुसलमानों, बुखारी की हदीस है, मुसलमानों कभी हैवान को मुंह पे न मारा करो। चेहरा चाहे इंसान का हो या हैवान का हो, हैवानों के चेहरों का भी एहतराम किया करो। अब सुनो इमाम जमाना की मजलूमियत, फरमाया मेरा सलाम हो उन नन्हे से रुखसारों पे, ओ जिनका रंग बदलता रहा, ये नहीं का रंग बदल गया, कभी शिमर के तमाचों ने रंग नील किया। कभी जालिम के तमाचों ने रंग सिया किया। लश्कर यजीद का सिपाही कहता एक जगह पे मेरा दिल भी खून रोने लगा। का कौन सा मकाम? कहा जब कटे हुए सरों को नोके नैजा पे उठाया गया, ये बच्ची बाबा बाबा करके सर के पीछे दौड़ने लगे। खुदा किसी बच्ची को बाबा का गड्ढा सर न दिखाए। इस कादर जुल्म किया जिसकी मिसाल तारीख में नहीं मिलते। ऐसे तो सकीना जिंदा ने शाम में बिलब बिलब के दुनिया से चली गई। खुदा आपको नन्ही सी कब्र सकीना की ज़ियारत कराए। किस कादर कसीयुल कल्ब थे, इस रिवायत से अंदाजा लगाइए। रिवायत के जुमले हैं, ये काफिला शाम के दरवाजे पे रोका गया। मैंने किसी मोमिन को कहा, मोमिन अगर तेरे मोहल्ले में सादात का काफिला है तो क्या करोगे? कहने लगा मौलाना मैं फूलों से इस्तकबाल करूँगा। इल्ला इन्होंने कहा भी रात दिन होने दो, बाजारें खुलने दो। कहते सुबह हो गई, एक यहूदी लई दौड़ा दौड़ा आया, कहने लगा इब्ने साद तुझे जितनी दौलत चाहिए ले ले, तुझे जितने पैसे चाहिए ले ले, लेकिन मेरा एक काम कर। का क्या चाहिए तुझे? कहा अली की बेटियों को सबसे पहले मेरे मोहल्ले से गुजारो। ये मजलूमियत आले रसूल, मुसलमान भी पत्थर मारे, यहूदी भी पत्थर मारे, लाइने पैसों की लालच में गाले जा, ये काफिला यहूदियों के मोहल्ले में दाखिल हुआ। यहूदी दौड़ता हुआ अपने मोहल्ले में गया, खुशी के मारे आवाज दे के कहने लगा, आए यहूदी मर्दो, आए यहूदी और दो, जिसके बाप दादा को अली ने मारा है, जिसने अली से बदला लेना है, मैं अली की बेटियों को कैदी बना के लाया। हाय ज़ैनब पे क्या गुजरे, सकीना पे क्या गुजरे, आगे आगे कटे हुए सर, पीछे पीछे कैदी बीबियां। रावी कहता यहूदी मलऊना औरतें छतों पे चढ़ गईं, झोलियां पत्थरों से भर ले, यहां पत्थरों की बारिश के, लेकिन कोई बीबी कुछ भी न कहती थी। एक यहूदी मलऊना औरत ने पत्थर लिया, कहती है मैं किसी और को नहीं मारूंगे, मैं अली के बेटे को मारूंगे। लईना ने सिपाहियों से कहा, बता अली के बेटे का सर कहाँ है। खूली ने हुसैन की कटी गर्दन की तरफ इशारा किया। रावी कहता है लईना ने पत्थर लिया, निशाना लिया, लेकिन सर दूर था, अपने गले से सोने का हार उतारा, खूली के कदमों में फेंका, कहा मेरे करीबा करीबा, मैं नहीं चाहती पत्थर किसी और को लगे, यहां सर आगे बढ़ता रहा, यहां सकीना आगे बढ़ती रहे। ओ मेरा गरीब बाबा, ओ मेरा प्यासा बाबा, कहता लईना का हाथ नीचे आया, हुसैन के सर से खून जारी हुआ। बच्ची जारो कदार रोने लगे, क्या कुछ मेरे इमाम ज़ैनुल आबिदीन नहीं देखा। जैसे ये पत्थर मार चुके, इसके साथ दूसरी लईना थे, कहने लगे तूने भाई को मारा है, मैं बहन को मारूंगे। कहा हुसैन की बहन कहा है। लईन ज़ैनब की तरफ इशारा किया। अब रिवायत के जुमले बड़े सख्त, जैसे इसने बीबी ज़ैनब का निशाना लिया। रावी कहता ज़ैनब गौर से इसे देख रही थी, लेकिन ज़बान से कुछ भी न कहती थी, गोया कह रही थी मारो मारो मुझे, ज़ैनब को भी मारो, जब मेरे हुसैन को मारा है तो मुझे भी मारो। यहाँ हाथ ऊपर गया, यहाँ हाथ नीचे आया, ओ ज़ैनब के सर से खून जारी हुआ। फरियाद बुलंद हुए, ऐ खुदा मजलूमियत अहले बैत का वास्ता, हमारे मौला और आका इमाम ज़माना का ज़हूर फरमा। ऐ खुदा जो बीमार है उन्हें शफाए कामिल आजला नसीब फरमा।
جو تنگ دست ہیں جو زندانوں میں ہیں انہیں رہائی عطا فرما، ان ایام میں مومنین کے جان مال ناموس اور عزت کی حفاظت فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم۔